मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ, मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ, मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ। यसरी बैंस देखाई नहिड्नु तिमी, यसरी बैंस देखाई नहिड्नु तिमी, अरूमा पनि त यस्तै जवानी हुन सक्छ, अरूमा पनि त यस्तै जवानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ, मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ। ऊ मलाई भट्टीमा देख्छ र जडिहा भन्छ, ऊ मलाई भट्टीमा देख्छ र जडिहा भन्छ, उसको पनि त पिउने बानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ। केही छाती पिट्दै रोइरहेछन् यहाँ, केही छाती पिट्दै रोइरहेछन् यहाँ, मुटु बिझाउने आफ्नै कहानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ। मेरो मौनतालाई कमजोर नठान्नु तिमीले, मेरो मौनतालाई कमजोर नठान्नु तिमीले, मौनतामै आवेगको खानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ, मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ, मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ। गाउँबाट राष्ट्रको आवाज रेडियो सुनाखरी 102.6 मेगाहर्जको तरङ्गबाट यतिखेर तपाईँ कार्यक्रम गजलमाला सुनिरहनु भएको छ। प्राविधिक मित्रहरू द्वे मिलन र दीक्षानको साथमा म तपाईँको शब्द सयात्री कृष्ण उदासी आइसकेको छु स्टुडियोमा कार्यक्रम गजलमाला लिएर। आदरणीय श्रोता, आज मैले मधुमल्ला तोरीबारीका गजल स्रष्टा रमेश क्षितिज बरालका गजल शेरहरूबाट कार्यक्रमको सुरुवात गरिसकेको छु। अत्यन्तै सुन्दर गजल मैले उत्थान गरेँ कार्यक्रममा। मान्छे आगो हुन सक्छ, पानी हुन सक्छ, आक्रोशमा जलेर खरानी हुन सक्छ। अत्यन्तै सुन्दर कलात्मक रचना थियो रमेश क्षितिजको। म आजको कार्यक्रमभरि गजलकार रमेश क्षितिज बरालसँगै बसेर तपाईँलाई हाम्रो भलाकुसारी सुनाउनेछु। कार्यक्रमको सुरुवातमा रमेशजीलाई स्वागत गर्छु। रमेशजी, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रम गजलमालामा।
धेरै धेरै धन्यवाद कृष्ण सर हजुरलाई।
रमेशजी, तपाईँ मधुमल्ला तोरीबारी बस्नुहुन्छ?
हजुर।
तपाईँको स्थायी ठेगाना नै मधुमल्ला तोरीबारी हो?
हजुर, मेरो जन्मथलो चाहिँ गजुरमुखी इलाम हो, स्थायी ठेगाना मधुमल्ला तोरीबारी नै।
जन्मिन चाहिँ गजुरमुखी इलाममा जन्मनुभयो र मधुमल्ला तोरीबारीमा बसाइँ सरेर आउनुभयो?
हजुर, पक्कै पनि।
कति सालतिर बसाइँ सरेर आउनुभयो मोरङको मधुमल्ला तोरीबारीमा?
एक्चुअली साल त मलाई थाहा छैन, म सानै थिएँ। 15-16 वर्ष भयो सर।
15-16 वर्ष भयो तपाईँहरू सपरिवार आएर तोरीबारी बस्दै हुनुहुन्छ?
हजुर।
तपाईँ सिर्जनामा कहिलेदेखि लाग्नुभयो, सृजनशील यात्रामा रचनाहरू गर्दै कहिलेदेखि अगाडि बढ्न थाल्नुभयो, तपाईँलाई थाहा छ मिति?
एक्चुअली मिति त मलाई थाहा छैन, तर तपाईँको मैले कविताहरू चाहिँ तपाईँको स्कुल जीवनदेखि नै लेख्न थालेको थिएँ सामान्यतया। पछाडि गजलमा भनेको चाहिँ तपाईँको लगभग 63-64 लेख्न थालेँ सायद।
गजल चाहिँ 63-64 लेख्न थाल्नुभयो, कविताहरू चाहिँ स्कुले जीवनदेखि नै लेख्नुहुन्थ्यो?
हजुर।
तपाईँलाई आफ्नो पहिलो रचना कहिले र कुन पत्रिकामा कहाँबाट प्रकाशन भयो थाहा छ?
मेरो कहिले चाहिँ थाहा छैन, मेरो मोफसल पत्रिकामा प्रकाशित भएको थियो एउटा कविता, कलम बोल्छ।
मोफसल साप्ताहिक पत्रिका मार्फत तपाईँको कलम बोल्छ शीर्षकको कविता पहिलोपल्ट प्रकाशन भएको सम्झना छ तपाईँलाई?
हजुर।
तपाईँ अहिले गजल लेखिरहनु भएको छ?
हजुर, म अहिले गजल लेख्छु।
अलिकति हामी कार्यक्रमको सुरुवाततिरै छौँ, अलिकति व्यक्तिगत जिन्दगीदेखि नै हामी अगाडि बढ्छौँ। तपाईँ विवाहित मान्छे?
हजुर, म विवाहित।
बिहे गरिसक्नुभयो?
हजुर, मेरो 2 बच्चा पनि छन्।
तपाईँ 2 जना बच्चाहरूको पिताजी हुनुहुन्छ?
हजुर, पक्कै।
तपाईँ अभिभावक भइसक्नु भएको छ?
फरक नपर्ला।
हामी आज रमेश क्षितिज बरालसँगै बसेर कार्यक्रमभरि भलाकुसारी गर्छौँ। एउटा गजल सुनौ न तपाईँको कार्यक्रमको सुरुवातमा।
मेरो गजल यसरी सुरु हुन्छ।
हजुर।
भित्ताको उनको तस्बिर बेचेर आएँ, भित्ताको उनको तस्बिर बेचेर आएँ, र आज आफ्नै तकदिर बेचेर आएँ, भित्ताको उनको तस्बिर बेचेर आएँ। ऊ गहभरि आँसु लिएर भन्थी, ऊ गहभरि आँसु लिएर भन्थी, पापी पेट पाल्न शरीर बेचेर आएँ, राजा आफ्नै तकदिर बेचेर आएँ। पत्थरको मूर्ति निर्दय रहेछ र त, पत्थरको मूर्ति निर्दय रहेछ र त, मैले आँगनको मन्दिर बेचेर आएँ। राजा आफ्नै तकदिर बेचेर आएँ। सन्तानको भोक मेट्नलाई मुटु, सन्तानको भोक मेट्नलाई मुटु, सस्तै भाउमा आखिर बेचेर आएँ। राजा आफ्नै तकदिर बेचेर आएँ। भित्ताको उनको तस्बिर बेचेर आएँ। राजा आफ्नै तकदिर बेचेर आएँ। धन्यवाद।
भित्ताको उनको तस्बिर बेचेर आएँ र आज आफ्नै तकदिर बेचेर आएँ र आज आफ्नै तकदिर बेचेर आएँ। अत्यन्तै सुन्दर र अत्यन्तै कलात्मक छ। यति सुन्दर, यति चिन्तन गरेर रचनाहरू लेख्नुहुन्छ, यति सुन्दर गजल, यति सुन्दर सिर्जनाहरू तपाईँलाई कस्तो समयमा प्रस्फुटन हुन्छन्, कस्तो समयमा तपाईँ सिर्जना गर्नुहुन्छ?
म एक्चुअली हर टाइममा हर काममा भावनाहरूमा डुबिरहन्छु, खेलिरहन्छु।
हजुर।
अनि भावनाहरूमा डुब्दै गर्दा, खेल्दै गर्दा एक सेर दुई सेर त्यतिकै फुर्छन्, त्यस पछाडि त्यसलाई टिप्छु अनि खाली समयमा चाहिँ त्यसलाई पूर्ण गर्ने कोसिस गर्छु। कतिपय त पूर्ण गर्न सकिँदैनन्, दुईवटा तिनवटा सेरमै अड्किन्छन्। अब दुईवटा सेरलाई मुक्तक भन्ने चलन पनि आज आजभोलि, त्यसलाई मुक्तकको नाम दिन्छु। पूर्ण गर्न सकेँ भने त्यसलाई गजलको रूपमा डायरीमा टिपेर राख्छु।
अहिले एउटा गजल जस्तै जस्तै गरेर चार हरफमा एउटा सिर्जना लेखिन्छ, त्यसलाई रुबाई भनिन्छ। तपाईँ त्यो रुबाई पनि लेख्नुहुन्छ?
म रुबाई लेख्दिनँ, रुबाई लेख्दिनँ।
हजुर, रुबाई लेख्नु भएको छैन?
मलाई त्यो सम्बन्धी ज्ञान छैन।
अहिले मान्छेले के भन्छन् भने नि, गजल लेख्न थालो, दुई सेर मात्रै भयो र त्योभन्दा उँभो बढेन भने त्यसलाई ती टुङ्ग्याइदियो र रुबाई भन्दै छोड्नु थालेका छन् नि।
त्यसलाई एक्चुअली दुई सेरलाई मुक्तक भन्ने चाहिँ गर्छन् साथीहरूले, मैले पनि त्यसलाई मुक्तक भनेर लेखेको छु कतिवटा। एक्चुअली मुक्तकको नियम मलाई थाहा छैन, म कविता अलिअलि गर्छु, धेरै जसो म गजलै गर्छु अनि प्लस दुई चारवटा गीत पनि कोर्या छु।
हजुर।
होइन, एक्चुअली मुक्तक सम्बन्धी नै ज्ञान छैन, तर साथीहरूले लेखेको देखेको आधारमा चाहिँ मैले दुई सेरलाई मुक्तक बनाउने गरेका छु।
यो त रचनामाथि अन्याय भएन र भने?
सायद हुनसक्छ।
गजल भनेर सुरु गर्ने अनि गजल लेख्न नसकेको खण्ड मुक्तक बनाउने, यो त स्रष्टा आफैमा अलिकति अस्कक्षम भइएन र?
मैले यही क्वेसन अग्रजहरूलाई नि सोधेका थिएँ।
हजुर।
फेसबुक मार्फतै।
हजुर।
धेरै अग्रजहरूले अब हरेक कुरालाई परिमार्जन गरेर लानुपर्छ, परिमार्जन गर्ने क्रममा यसलाई चाहिँ सकिन्छ यतिकोलाई चाहिँ मुक्तक भन्न भन्ने उहाँहरूको प्रतिक्रियाको आधारमा म पनि होला त नि भनेर एउटा सिकारुको नाताले अनुरोध शरण गर्दैछु। एक्चुअली मैले मुक्तक सङ्ग्रह आजसम्म भेटेको छैन, पढेको छैन र त्यसका नियमहरू सम्बन्धी मलाई त्यति ज्ञान नभएकोले पनि होला सायद मैले त्यसमा वाद विवाद गर्न सकेका छैन, बहस गर्न सकेका छैन।
हजुर। अलिकति तपाईँले आफ्नो सृजनशील जीवन कवितादेखि सुरु गर्नुभयो।
हजुर।
अहिले आएर कविता लेख्नुहुन्छ कि हुँदैन?
अहिले आएर मैले लगभग एक साल पहिले लेखेको थिएँ यसलाई, एउटा कविता आमा।
हजुर।
त्योभन्दा पछाडि कविता लेख्न अहिले ठप्पै छ भन्नुभएको छ।
तपाईँ अहिले गजलमा ज्यादा कलम चलाउनुहुन्छ?
हजुर।
कविता र गजलका अलावा तपाईँ कुन कुन रचनाहरू गर्नुहुन्छ?
मैले फाटाफुट गीतहरू पनि लेखेको छु, आधुनिक गीतहरू।
हजुर।
दुईवटा गीत चाहिँ तपाईँको रेकर्डिङ भइसकेका हुन्, दुई वर्ष चर्चामा आएन, आफ्नै ठाउँमा छ होइन, दुईवटा गीतलाई बजारमा पनि ल्याएको थिएँ।
हजुर हजुर।
त्यस्तै हो, कविता गीत र गजल, खास गरी गजलमै चाहिँ मलाई गजल अति मनपर्छ, गजल प्रेमी पनि हुँ होइन, त्यसमा पनि अब कहिलेकाहीँ गीत र कविताहरू पनि कोर्दैछु।
गीत गाउनु पनि हुन्छ?
म गाउन चाहिँ गाउँदिनँ।
आफूले रचना गरेका गीत गाइएका छन्, रेकर्डिङ भएका छन्, ती गीतहरू तपाईँले आफैले चाहिँ गाउनु भएको छ कि छैन?
मैले आफै चाहिँ गाएको छैन, म गाउन सक्दिनँ सायद।
अहिले आएर मलाई गजल नै धेरै मनपर्छ, गजलले नै तान्छ भन्नुभयो, गजलले त्यसरी तान्नुको कारण के हो तपाईँलाई?
गजलमा तपाईँको थोरै पङ्क्तिमा आफ्ना मनका सबै कुराहरू व्यक्त गर्न सकिन्छ, यसको सठिक रूपमा होइन तपाईँको मनका सबै भावनाहरूलाई समेट्न सकिन्छ, यसको मुख्य मलाई मनपर्नुको उद्देश्य।
कविता र गीतमा चाहिँ सकिँदैन र?
कविता र गीत मा पनि सकिन्छ, तर कविता अलिक लामै बनाउनुपर्छ, होइन भाका मिलाउनै पर्यो तान्नै पर्यो कविता लामो नै हुन्छ तर तपाईँको एउटा गजलमा एउटा भावना तपाईँको दुई लाइनमा सीमित गरिन्छ त्यसमा टुङ्ग्याइन्छ त्यसले एउटा भाव दिन्छ तर कवितामा त्यो गीतमा त्यो त्यति सम्भव हुन्न
छोटामा आफ्ना भावनाहरू अटाउन र दरिलो पार्नका लागि भनेर अहिले हाइकुहरू पनि रचना हुन्छन्
हजुर
त्यसरी छोटैमा आफ्ना सबै भावना अटाउनका लागि त हाइकु लेखे हुँदैन थियो र भने
हाइकु मलाई गीत गजल र कविता भन्दा अन्य विधामा ज्ञान छैन सायद हुने पनि हो कि तर ती सम्बन्धी ज्ञान छैन तर सबैको आफ्नो आफ्नै पहिचान छ आफ्नो आफ्नै महत्त्व छ होइन
हजुर
त्यसो हुँदाखेरि भावना अटाउने मात्रै भन्दा पनि समग्रमा सबै साहित्यिक विधाको आफ्नै महत्त्व छ आफ्नै पहिचान छ होइन अब त्यसमा पनि खास गरी गजलमा डुबिराख्ने भएर पनि होला गजल नै मिठो लाग्छ
हजुर एउटा गजल सुनाऊ न तपाईँको फेरि कार्यक्रममा
मेरो गजल यसरी सुरु हुन्छ
हजुर
लान्छौ मेरो मन उडाएर कहाँ कहाँ लान्छौ मेरो मन उडाएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ लान्छौ मेरो मन उडाएर कहाँ कहाँ तिमी हाँस्छौ यसरी संसार जितेसरी तिमी हाँस्छौ यसरी संसार जितेछरी चिथोरेर मुटु दुखाएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ आफू चोखो बनी मलाई दोषी बनाएर आफू चोखो बनी मलाई दोषी बनाएर झर्किएर गई रिसाएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ सम्झनाका लागि राखेको त्यो तस्बिर उनको सम्झनाका लागि राखेको त्यो तस्बिर उनको हेर्छु आँसु झर्छ चर्याएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ क्षितिजले आज प्याला उठाइपियो क्षितिजले आज प्याला उठाइपियो बल्झिएर घाउ बिजाएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ लान्छौ मेरो मन उडाएर कहाँ कहाँ मसँग मलाई छुटाएर कहाँ कहाँ धन्यवाद
अत्यन्तै सुन्दर अत्यन्तै कलात्मक गजल छ सबै गजल आफ्नो आफ्नो तरिकाले लेखिन्छन् तर कुन समयमा लेखेका रचनाहरू चाहिँ सुन्दर हुन्छन् जस्तो लाग्छ तपाईँलाई
एक्चुअली समयको कुरो गर्नुपर्दाखेरि जब मनमा चोट हुन्छ पीडा हुन्छ या त त्यसको आभास हुन्छ जति बेला त्यति बेला कोरिएका गजलहरू थोरै मिठा हुन्छ
मनमा पीडा छ केहीको त्यस्तो आभास छ अलिकति आत्मीय दर्द छ भने चाहिँ त्यतिखेर लेखिएका रचनाहरूले छुन्छ रचना सुन्दर हुनका लागि के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई
खास गरी गजलको कुरा गर्दाखेरि गजलमा तपाईँलाई गजलको गजललाई सुन्दर बनाउनु छ भने काफिया र रदीपले रदीपलाई र काफियालाई जति खेलाएर मिठो बनाउन सकियो गजल त्यति नै मिठो हुन्छ मेरो चाहिँ भने
हजुर तपाईँ सुन्दर सुन्दर गजल लेख्नुहुन्छ तपाईँ अन्य अब गीत पनि सुन्दर सुन्दर लेख्नुहुन्छ तपाईँलाई यो एकै शब्दमा भन्नुपर्दा गजल चाहिँ के हो जस्तो लाग्छ
अब यसको गजलको परिभाषैतिर जाने हो भने त तपाईँको गजल नारीसँग बसिएर गरेको कुराकानी आदि इत्यादि भन्ने कुरा छन् होइन
होइन मैले तपाईँलाई सोध्दैछु चाहिँ के भने नि त्यो सैद्धान्तिक शास्त्रीय कुरा छोडिदिउँ तपाईँ स्वयंले पनि त एउटा गजल चाहिँ यो हो भनेर तपाईँले एउटा पिन्च गरेको हुन्छ घोचेको हुन्छ नि गजल भन्ने बित्तिकै तपाईँ गजल भन्ने बित्तिकै तपाईँको दिमागमा एउटा तरङ्ग हुन्छ नि त्यो चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई गजललाई तपाईँले त्यसरी गजललाई लिनुपर्दा चाहिँ गजललाई तपाईँले चाहिँ आफूले परिभाषा कसरी गर्न सक्नुहुन्छ
मैले गजललाई परिभाषा गर्नुपर्दा भनेको गजल एउटा छोटो तर मान्छेको भित्री हृदयलाई छुन सक्ने यसलाई चाहिँ कविताको रूपमा वाचन पनि गर्न सकिने सङ्गीत भरेर गाउन पनि सकिने एउटा सुन्दर विधा हो
रमेशजी एक किसिम कार्यक्रममा व्यापारिक विश्राम लिन्छौँ हामी त्यसपछि हामी फेरि पनि कार्यक्रममा आउनेछौँ आदरणीय श्रोता एकैछिन कार्यक्रममा व्यापारिक विश्राम आदरणीय श्रोता यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा तपाईँलाई आज हामी मधुमल्ला तोरीबारीका गजल स्रष्टा रमेश क्षितिज बरालसँग बसेर भलाकुसारी गरिरहेका छौँ। रमेश क्षितिजका अत्यन्तै सुन्दर सुन्दर गजलहरू पनि हामीले सुनिरहेका छौँ कार्यक्रम गजलमालामा। कार्यक्रम गजलमाला मार्फत हामी विभिन्न पत्र पत्रिकाहरूमा छापिएका गजलहरू प्रस्तुत गर्छौँ, गजलका स्रष्टाहरूसँगै बसेर भलाकुसारी गर्छौँ, गजलका पुस्तकहरूको बारेमा विश्लेषण व्याख्या गर्छौँ र पुस्तकका गजलहरूलाई तपाईँ समक्ष सुनाउने कोसिस गर्छौँ। इमेल मार्फत प्राप्त भएका र तपाईँको पत्र मार्फत प्राप्त भएका गजलहरूलाई पनि तपाईँसम्म ल्याउने कोसिस गर्छौँ। आज हामी कार्यक्रम गजलमालामा रमेश क्षितिजका गजलहरू सुन्छौँ। रमेशजी, तपाईँको अर्को गजल सुनाउन कार्यक्रममा।
मेरो गजल यसरी सुरु हुन्छ। सुस्तरी आउनु तिमी यी हात समाउनु, सुस्तरी आउनु तिमी यी हात समाउनु, नजर झुकाउनु अलिकति लजाउनु, सुस्तरी आउनु तिमी यी हात समाउनु, म कुरिरहनेछु दोबाटोमा तिमीलाई, म कुरिरहन्छु दोबाटोमा तिमीलाई, निराश नबनाउनु ल जरुर आउनु, नजर झुकाउनु अलिकति लजाउनु, म तिर्खाएर तिम्रो आँगनीमा आउँदा, म तिर्खाएर तिम्रो आँगनीमा आउँदा, पानी पिलाउनु थोरै प्यार मिसाउनु, नजर झुकाउनु अलिकति लजाउनु, म पठाउने छु फुल एउटा तिम्रै लागि, म पठाउने छु फुल एउटा तिम्रै लागि, प्रेमले समाउनु र शिरमा सजाउनु, नजर झुकाउनु अलिकति लजाउनु, सुस्तरी आउनु तिमी यी हात समाउनु, नजर झुकाउनु अलिकति लजाउनु।
अत्यन्तै प्रेमिल, अत्यन्तै सुन्दर, साह्रै मन पर्यो, साह्रै सुन्दर गजल छ। यति सुन्दर गजलका लागि तपाईँलाई धन्यवाद पनि भन्छु कार्यक्रममा।
धन्यवाद।
यति मिठो रचना छ, यति मिठा गजलहरू सिर्जना गर्नुहुन्छ। अहिले गजलको एउटा बाढी आएको छ नि, गजल चाहिँ कार्यक्रममा प्रस्तुत गर्ने अनि कार्यक्रममा वाहवाही लिने, पछि पुस्तकीकृत गर्दाखेरि आफूले पाएको वाहवाहीलाई पनि नथाम्ने हुन्छन् गजलहरू। यो माहौललाई चाहिँ तपाईँले कसरी अध्ययन गर्नुभएको छ?
गजल खास गरी अहिले गजल युवा पङ्क्तिमा धेरै भिजेको चाहिँ विधा हो।
हजुर।
धेरै युवाहरूले, युवतीहरूले गजल लेख्न मन पराउनुहुन्छ। कतिपय त यस्तो पनि छ, तपाईँको वा वाकै लागि अर्काको कपी गरेर पनि गजल सुनाउने युवाहरू पनि हुनुहुन्छ हाम्रो समाजमा।
हजुर हजुर।
तर आफ्नो सिर्जना लाई चाहिँ आफ्नै तरिकाले लेखेर होइन लाँदा राम्रो हुन्छ। जहाँसम्म वाहवाको कुरो छ, अब पुस्तक निकाल्न नै त धेरै साथीहरूले निकालिसक्नु भएको छ, तर पुस्तक मेरो चाहिँ पुस्तक निकाल्ने विषयमा थोरै बेग्लै चाहिँ विचार छ। जस्तो कि पुस्तक निकाल्नैका लागि निकालिनु भन्दा पनि पुस्तकले केही दियोस्
होइन,
मैले निकालेको पुस्तकले केही दिन सकोस्, एउटा विचार दिन सकोस्, एउटा दृष्टिकोण दिन सकोस् भन्ने नै लाग्छ।
गजलको यो माहौल छ, यति विघ्न गजलहरू रचना हुन्छन्, तथापि अग्रस्रष्टाहरूले, केही अग्रस्रष्टाहरूले चाहिँ के भन्छन् गजल चाहिँ, यो गजल भन्दा आफ्नो गजल छुट्टै विधा होइन, यो कविताको एउटा पार्ट हो भनेर व्याख्या गरिराख्ने एउटा पुस्ता पनि छ नि, त्यसलाई चाहिँ तपाईँले कसरी अध्ययन गर्नुभएको छ, त्यसलाई के भन्नुहुन्छ तपाईँ?
गजल कविताको पार्ट हो या गीतको पार्ट हो भनिनु त गलत कुरा हो, किनकि गजलका आफ्नै नियम छन्, आफ्नै चाहिँ तौल तरिकाहरू छन् गजल लेख्नलाई, जो गीत या कविताभन्दा धेरै पृथक छन् होइन। त्यसैले सायद खण्डन गर्नेलाई भनिन्छ आफ्नो ठाउँमा छ, तर यथार्थमा गजलभित्र पसेर हेर्ने हो भने, गजलका नियमहरूलाई हेर्ने हो भने, गीत र कविताभन्दा धेरै पृथक छ गजल।
त्रिभुवन विश्वविद्यालयले गजललाई परिभाषित गर्दाखेरि गजल कविताको एउटा पाटो हो भनेर परिभाषित गरेको छ नि।
हजुर, त्यो त एकदमै बिल्कुलै गलत कुरा हो। तपाईँको कविता, जस्तो कि एउटा उदाहरणको रूपमा लिउँ, कविता लेख्दाखेरि हामी काफियाको प्रयोग गर्दैनौँ, रदीपको प्रयोग गर्दैनौँ, जहाँ शेर हुँदैन कवितामा होइन, कविताका पङ्क्तिहरू हुन्छन्। गजल लेख्दाखेरि प्रमुख कुरा भनेको काफिया लिइन्छ, रदीप लिइन्छ, त्यस पछाडि एउटा पूर्ण शेर बनाइन्छ, शेरहरूलाई चार पाँच छ हुँदै शेरहरूलाई जोडेर एउटा पूर्ण गजल बनाइन्छ होइन। त्यसो हुँदाखेरि मेरो चाहिँ पूर्ण आपत्ति रह्यो यो विषयमा।
हामी कार्यक्रममा छलफल पनि गर्छौं, रचनाहरू पनि सुन्छौं। हामी अतिथिलाई एउटा साङ्गीतिक गजल सुनाउँछौँ र साङ्गीतिक गजल चाहिँ अतिथिहरूको मार्फत हामी हाम्रा श्रोताहरूलाई पनि सुनाउँछौँ। आज तपाईँ कुन साङ्गीतिक गजल सुनाउँ भन्नुहुन्छ कार्यक्रममा?
हाम्रा एकजना झापाली गजलकार यमन सुवेदी दाईले लेख्नुभएको, जसमा सङ्गीत स्वर शिव परियार दाईले दिनुभएको छ, बहाली हुने यो ठाउँमा के भनौँ र करार भो, लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो।
बहाली हुने ठाउँमा के भनौँ र करार भो, लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो। शब्द यमन सुवेदीको, स्वर र सङ्गीत शिव परियारको रहेको छ। यो सुमधुर साङ्गीतिक गजल हाम्रा अतिथिको रोजाइमा र तपाईँलाई पनि यो गजल सुनाउन चाहन्छौँ।
हजुर एउटा मान्छे
आदरणीय श्रोता, यो सुमधुर साङ्गीतिक गजल पश्चात पुनः स्वागत छ कार्यक्रममा। हामी यतिखेर रमेश क्षितिज बरालसँगै बसेर भलाकुसारी गरिरहेका छौँ र रमेश क्षितिज बरालका गजलहरू तपाईँलाई सुनाइरहेका छौँ, रमेश क्षितिज बरालका विचारहरू तपाईँ समक्ष पुर्याइरहेका छौँ। आदरणीय श्रोता, हामी विविध विषयमा छलफल गर्छौँ, गजलसँग सम्बन्धित बहस पनि गर्छौँ। यो सुमधुर साङ्गीतिक गजल पश्चात पुनः स्वागत छ रमेशजी तपाईँलाई।
धन्यवाद कृष्णजी।
तपाईँ गजल त सुन्दर सुन्दर लेख्नुहुन्छ, हामी गजलका बारेमा बहस पनि गरिरहेका छौँ, अर्को पनि एउटा गजल सुनाउन तपाईँको कार्यक्रममा।
मेरो गजल यसरी सुरु हुन्छ। निर्मोहीलाई मनले कल्पिएको छ, निर्मोहीलाई मनले कल्पिएको छ र यो मन यादहरूमा अल्झिएको छ। निर्मोहीलाई मनले कल्पिएको छ, एकै नजरमा माया बस्छ भन्थे तर, एकै नजरमा माया बस्छ भन्थे तर, प्रेमको आगो खोइ कहाँ सल्किएको छ र यो मन यादहरूमा अल्झिएको छ। ऊ हतारमा दौडिरहेको छ कतै, ऊ हतारमा दौडिरहेको छ कतै, लाग्छ दो बाटोमा कसैले पर्खिएको छ र यो मन यादहरूमा अल्झिएको छ। आजभोलि सपनीमा आउनै छाड्यो, आजभोलि सपनीमा आउनै छोड्यो, सायद मुटुबाटै मलाई फालिएको छ र यो मन यादहरूमा अल्झिएको छ। न दौडन सक्छ न कराउन सक्छ, न दौडन सक्छ न कराउन सक्छ, क्षिति जन्जिरमा यसरी बाँधिएको छ र यो मन यादहरूमा अल्झिएको छ। निर्मोहीलाई मनले कल्पिएको छ र यो मन यादहरूमा अल्झिएको छ। धन्यवाद।
धन्यवाद। अत्यन्तै सुन्दर, अत्यन्तै मिठा गजलका शेरहरू हामीले सुन्यौँ। आदरणीय श्रोता, हामी पुनः अर्को व्यापारिक विश्राम लिन्छौँ र व्यापारिक विश्रामपछि पुनः आउनेछौँ। कार्यक्रम सुन्दै रहनु। आदरणीय श्रोता, यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम गजलमालामा। हामी रमेश क्षितिज बरालसँगै बसेर भलाकुसारी गरिरहेका छौँ। अत्यन्तै सुन्दर सुन्दर गजल सिर्जना गर्ने सर्जक हुनुहुन्छ रमेश क्षितिज बराल। मधुमल्ला तोरीबारीका गजल स्रष्टा हुनुहुन्छ उहाँ। अत्यन्तै कलात्मक, अत्यन्तै सुन्दर, पछिल्लो समयमा युवा हस्ताक्षरको रूपमा रमेश क्षितिज बराललाई चिनिन्छ। गजलका सन्दर्भमा उहाँले आफ्ना विचारहरू पनि दिइरहनु भएको छ कार्यक्रममा। हामी भलाकुसारी सुनाइरहेका छौँ तपाईँलाई। हामी रमेश क्षितिज बरालको भलाकुसारीलाई अगाडि बढाउँछौँ। रमेशजी, अहिले एउटा यस्तो खालको माहौल छ नि, गजलमा पनि कोही कुन समूहको कोही कुन पार्टीको भने जस्तो एउटा दफा दफा बनाएको छ, समूह समूह बनाएको छ, एक र अर्का समूहले घोचपेच गरिराखेको छ। तपाईँ त्यस्तो खालको समूहमा कतै अल्झिनु भएको छ कि छैन?
म त्यस्तो खालको समूहमा अल्झिएको छैन। खास गरी यो गजलको विषयमा, यो छन्दमा, बहरमा लेख्ने साथीहरू अनि अक्षर गनेर लेख्ने साथीहरू एउटा टिम जस्तो बनेर अगाडि बढ्नु भएको छ, र अर्को आधुनिक गजल भन्ने स्वतन्त्र गजल लेख्ने साथीहरू एक खालको टिम बनाएर अगाडि बढेको अवस्था चाहिँ छ।
तर
म त्यस्तो त्यसमा कहीँ पनि सामेल छैन र भोलिका दिनमा पनि सामेल हुने छैन, किनकि यो विशुद्ध नेपाली साहित्य हो, होइन? गजल नेपाली साहित्यलाई टेवा पुर्याउने कुरामा जस्तो सुकै साहित्यिक विधा अपनाए पनि, खास गरी गजलमा स्वतन्त्रता अपनाए पनि, या छन्द बहर या अक्षर गर्ने शैली अपनाए पनि, दिने भनेको त नेपाली साहित्यलाई टेवा नै हो। त्यसो हुँदाखेरि सङ्गठन गरिराख्नुपर्छ, मतलब गुटबन्दी गरिराख्नुपर्छ भन्ने मान्यता म राख्दिनँ।
जस्तै यसरी एउटा अक्षर गर्ने, बहरमा लेख्ने, एउटा छन्दमा लेख्ने र एउटा आधुनिक शैलीमा गजल लेख्ने, त्यसलाई चाहिँ कुनै पनि सिद्धान्तहरूलाई नमानि आफ्नो तरिकाले लेख्ने भन्ने छ नि, त्यस्ता मान्छेहरूको तपाईँ नाम लिन सक्नुहुन्छ? गर्न
खास गरी आधुनिक गजलमा नाम लिनु पर्दाखेरि भनेको बाबु त्रिपाठी दाईको नाम अगाडि लिइन्छ। त्यस्तै छन्दमा लिनुपर्दा भनेको हाम्रो घनश्याम परिश्रमी दाईको नाम अगाडि लिइन्छ, पछाडि त अब उहाँहरूसँग जोडिएर धेरै आउनु भएको छ
होइन,
सबैको नाम लिन साध्य पनि नहोला, प्रतिनिधिको रूपमा उहाँहरूको नाम लिन सकिन्छ।
यसरी हेर्दाखेरि गजलको यो प्रतिस्पर्धाले गजललाई अगाडि ल्याउँछ कि यसले चाहिँ गजललाई पछाडि धकेल्छ, के लाग्छ तपाईँलाई?
यसले सर एक्चुली गजललाई अगाडि ल्याउने त सम्भावना छैन नै। तपाईँको कतिपय अवस्थामा के पनि देखिएको छ भने गुटबन्दीकै हिसाबले मतलब भर्खर लेख्दै गरेका ग्रास लेभलका साथीहरू निकै माथि चर्चामा पनि हुनुहुन्छ, जो भर्खर भर्खर लेख्दै हुनुहुन्छ उहाँका सिर्जनाहरू त्यति क्षमताशील छैनन् र पनि धेरै माथि पुगेको अवस्था पनि छ। अनि कतिपय ठाउँमा चाहिँ गुटबन्दीभन्दा बाहिर रहेर साथीहरू धेरै राम्रा राम्रा सिर्जना गर्नुहुन्छ, फेरि पनि तल तलै लेभलमा रहेर उहाँहरूको चर्चा परिचर्चा नहुने गरेको अवस्था पनि छ। त्यसले गर्दाखेरि खास गरी यसले सकारात्मक भन्दा ठुलो नकारात्मक असर पारेको देख्छु म।
अहिले विभिन्न खालका सिद्धान्तहरू विभिन्न खालका वादहरू चलिरहेका छन्, भयवाद छ यतिखेर र पछिल्लो समयमा रङ्गवाद थियो गर्दै, अब अहिले थुप्रै वादहरू छन्, उत्तर आधुनिकतावाद पनि छ, लीलालेखन छ, इत्यादि वादहरू चल्छन्। गजललाई यी वादहरूले कतिको प्रभाव पारेको देख्नुहुन्छ तपाईँ?
अवश्य पनि प्रभाव त पारेकै छ।
अलिकति यो वाद चाहिँ जुन छ नि, वादमा तपाईँले गजललाई अध्ययन गरेर वादको शैलीबाट हेर्नु भएको छ कि छैन?
मैले त्यो छैन, त्यो गरेको छ।
जस्तै रङ्गवादको कुरा उठाउने हो, भयवादको कुरा उठाउने हो भने रङ्गवादमा चाहिँ सबै खालको समानताको कुरा उठाउँछ र सबै खाललाई पहिचान लिएर लेख्नुपर्छ भनेर रङ्गवादले कुरा उठाउँछ। गजलमा चाहिँ यो पहिचानको कुरा कतिको आएको छ?
गजलमा अहिले खास गरी नेपालमा पहिचानको कुरो त यति बेला उठेकै छ होइन, एउटा नारी भनेर उठ्या छ।
हजुर हजुर,
गजलमा पनि केही सीमित साथीहरूले त्यसलाई टेवा पुग्ने गरी लेख्नु पनि भएको छ, तर मैले चाहिँ त्यस्ता गजलहरू लेखेको छुइनँ। अति जातिवादी हुनु सायद राम्रो पनि नहोला, हामी एक एउटा नेपाली हौँ, नेपालीको नाताले नेपाली साहित्यलाई के दिन सकिन्छ भन्ने हिसाबले नै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
जस्तै एउटा सर्जकले देश दुखेको बेला देशमा भएको आन्तरिक मामिलाहरू यस्तो अलिकति चलिराखेको बेला, सङ्घीयताको कुरा छ, राजनीतिक कुरा छ, चुनाव पनि भर्खर भएको छ, संविधान नबनिराखेको अवस्था छ, लामो समयको जनआन्दोलनले देशको आर्थिक अवस्थालाई पनि निकै धराशायी बनाइराखेको अवस्था छ, यस्तो अवस्थामा एकजना स्रष्टाले त्यसलाई कसरी व्याख्या गर्न सक्छ र स्रष्टाले के दिन सक्छ?
स्रष्टाले खास गरी देशको लागि योगदान दिँदाखेरि भनेको तपाईँको एउटा जातिवादी झुन्डमा या चाहिँ धार्मिक झुन्डमा अल्झिनुभन्दा पनि समग्र देशको राजनीतिक वस्तुस्थितिलाई चित्रण गर्न सक्नु र आफूले आफ्नो कलामा उतार्न सक्नु र देश र जनतालाई शिक्षित गराउन सक्नु, त्यो विचार दिन सक्नु, त्यो दृष्टिकोण दिन सक्नुपर्छ भन्ने लाग्छ मलाई।
जस्तै तपाईँ यति सुन्दर सुन्दर गजल लेख्नुहुन्छ, गजलमा चाहिँ तपाईँ निकै पोख्त भइसक्नु भएको छ, निकै राम्रा राम्रा गजलहरू आएका छन्, यतिखेर प्राय प्राय गरेर भर्खर सिर्जना गर्न थालेका केटाकेटीपन रचनामा केटाकेटीपन देखिएका मान्छेहरू पनि प्राय गरेर सर्जकहरू पनि प्राय गरेर कृति निकालिहालौँ भन्ने होडमा लागेका छन्। तपाईँका यति सुन्दर सुन्दर सिर्जनाहरू छन्, तपाईँले चाहिँ कृति निकाल्नु भएको छ कि कृति निकाल्ने अठोटमा हुनुहुन्छ के छ?
मैले पहिला पनि भने लगभग एउटा पुस्तक निकाल्नलाई मसँग गजलहरू पर्याप्त भइसकेको अवस्था छ, फेरि पनि सङ्ख्यात्मक भन्दा पनि गजललाई गुणात्मक हिसाबमा हेरिनुपर्छ। त्यसो हुँदाखेरि मलाई अझै पनि के लाग्छ त भन्दाखेरि म गजलमा सिक्दैछु भर्खर भर्खर।
हजुर हजुर,
मैले म त्यति चाहिँ एक्टिभ भइसकेको छैन जो म पुस्तक निकाल्न सकौँ। पुस्तक निकाल्नु ठुलो कुरो होइन, पुस्तक निकालेपछि त्यसले नेपाली समाज होइन, नेपाल हामी नेपाली भएको पहिचान या त यो समाजलाई केही दृष्टिकोण दिन सकोस्, केही विचार दिन सकोस्, केही शिक्षा दिन सकोस्, त्यस्तो खालको पुस्तक निकाल्नु सायद उपयुक्त हुन्छ भन्ने लाग्छ मलाई।
हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा तपाईँको एउटा गजल सुनौ।
मेरो गजल यसरी सुरु हुन्छ, जनतालाई मुक्ति दिने नारा चाहिन्छ, जनतालाई मुक्ति दिने नारा चाहिन्छ, सरकारको अनुभूति सहारा चाहिन्छ, जनतालाई मुक्ति दिने नारा चाहिन्छ। रित्यायो ढुकुटी छक्यायो जनता, रित्यायो ढुकुटी छक्यायो जनता, यसपालि संविधानको धारा चाहिन्छ, सरकारको अनुभूति सहारा चाहिन्छ। सम्झौता गरिन्न मातृभूमिसँग, सम्झौता गरिन्न मातृभूमिसँग, सुस्ता टिस्टा काङ्गडा सहारा चाहिन्छ, सरकारको अनुभूति सहारा चाहिन्छ। तिम्रा भाषणले भरिन्न भोका पेटहरू, तिम्रा भाषणले भरिन्न भोका पेटहरू, गरिबको पेट भर्ने आहारा चाहिन्छ, सरकारको अनुभूति सहारा चाहिन्छ। जनतालाई मुक्ति दिने नारा चाहिन्छ, सरकारको अनुभूति सहारा चाहिन्छ। धन्यवाद।
अत्यन्तै समसामयिक गजल छ, यति मिठो गजल छ, यति मिठो गजलका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद
रमेशजी, आफ्नो व्यस्त समयलाई एकतिर थन्क्याएर हामीलाई समय दिनुभयो, तपाईँलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद।
यहाँसम्म बोलाएर मेरा गजलप्रतिका भावनाहरू र मेरा डायरीमा खुम्चिएर रहेका गजलहरू पोख्ने मौका दिनुभयो, त्यसको लागि तपाईँ र सुनाखरी एफएमलाई धेरै धेरै धन्यवाद।
आदरणीय श्रोता, कार्यक्रम गजलमाला सुनिसक्नु भएको छ। आजको कार्यक्रम गजलमाला सुनिसके पश्चात तपाईँलाई कस्तो लाग्यो? आफ्ना भावनाहरू, आफ्ना विचारहरू जस्ताको तस्तै सम्प्रेषण गरिदिनु हुनको लागि हामी तपाईँलाई हार्दिक अनुरोध गर्दछौँ। तपाईँका भावना विचारहरूले हाम्रो कार्यक्रम अझ सुन्दर बन्दै जाने हो, यसको जिम्मेवारी तपाईँलाई पनि दिनुपर्छ भन्ने हामीलाई लाग्छ। यो जिम्मेवारी तपाईँलाई दिनका लागि हाम्रो कार्यक्रमको ठेगाना छ रेडियो सुनाखरी 102.6 MHz इठहरा 4 मोरङ। हाम्रो इमेल ठेगाना छ kps_ulb@yahoo.com। यति बेरसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। मेरो आवाजलाई तपाईँसम्म पुर्याउनका लागि प्रविधि संयोजन गरिरहनुभएका प्राविधिक मित्रहरू दुई मिलन र दीक्षान्तलाई पनि धेरै धेरै धन्यवाद भन्दै र आफ्नो व्यस्त समयलाई एकातिर राखेर हामीलाई समय दिनुभयो रमेश क्षितिज बराललाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँको शब्द सहयात्री कृष्ण उदासी पनि एक सातासम्मका लागि बिदा हुन्छु। अर्को साता फेरि भेटौँला। हस्त नमस्कार।